आम नागरिकको न्यायमा सहज पहुँचका लागि जानकारीमूलक साप्ताहिक रेडियो कार्यक्रम लहर न्यायमा पहुँच।
नमस्कार, तपाईँ हाम्रो घर आँगनमा आइसकेको लोक पर्व बडा दशैं 2076 उपलक्ष्यमा तपाईँको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित रेडियो कार्यक्रम न्यायमा पहुँच लहरको आजको 8 अंकमा तपाईँलाई हार्दिक स्वागत गर्छु। म माया।
नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले हरेक साता करिब आधा घण्टा समयावधि प्रस्तुत गर्ने यो कार्यक्रम न्यायमा पहुँच हरेक बुधबार बिहान 7:25 रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क मार्फत FM 98 103 MHz को साथै रेडियो नेपाल .gov.np बाट पनि सुन्न सकिन्छ। कार्यक्रम न्यायमा पहुँच सँगै तपाईँले धारावाहिक नाटक श्रृंखला न्यायको खोजी पनि हरेक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 8:15 रेडियो नेपालबाटै सुन्न सक्नुहुन्छ। यी कार्यक्रमहरू तपाईँले www.equalaccess.org.np बाट आफ्नो अनुकूलको समयमा पनि सुन्न सक्नुहुन्छ। यस अर्थमा साप्ताहिक रेडियो पत्रिका न्यायमा पहुँच र नाटक श्रृङ्खला न्यायको खोजी एक आपसी परिपूरक रेडियो प्रस्तुति लहरहरू हुन्।
समग्र विकास सँगसँगै समतामूलक प्रगतिशील र समुन्नत समाजको अपेक्षा प्रत्येक नागरिकले गरेका हुन्छन्। न्यायपूर्ण मुलुकले प्रभावकारी र छरितो न्याय सम्पादन एवं निरूपणको माध्यमबाट त्यहाँको आधुनिक समाजको सभ्यताको परिचय दिन सक्छन्। चाहे मानव अधिकारको दृष्टिबाट होस् वा पर्यावरणीय न्यायको दृष्टिबाट होस्, देशका न्यूनतम तहमा उभिएका प्रत्येक नागरिकको समेत त्यस देशको न्यायका प्रणाली र संयन्त्रहरूमा पहुँच हुनु अनिवार्य छ र यो प्रत्येक नागरिकको अधिकार पनि हो। न्याय सम्पादन न्यायिक र अर्धन्यायिक दुवै किसिमका संयन्त्रहरूबाट भइरहेका हुन्छन् भने अध्यावधिक ऐन तथा कानूनहरू यी न्याय सम्पादनका औजारहरू हुन्। यसै सिलसिलामा गणतन्त्र र संघीयतामा उभिएको नेपालको पछिल्लो संविधान 2072 प्रभावकारी न्याय सम्पादनमा आधुनिक स्रोतको भूमिका खेलेको छ। फलस्वरूप गत 2075 भदौदेखि देवानी र फौजदारी पक्ष समेटिएको नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएको छ। अर्कोतिर देशका 753 पालिका तहमा स्थानीय न्यायिक समितिको व्यवस्था पनि कार्यान्वयनमा छ। रेडियो कार्यक्रम लहर न्यायमा पहुँचमा हामी यिनै न्याय सम्पादनका संयन्त्रहरू, सम्बन्धित ऐन कानूनहरू र आम नागरिकसँग यी संयन्त्रहरू र ऐन कानूनहरूको अन्तर सम्बन्ध सहित समतामूलक न्याय सम्पादनको सेरोफेरोमा केन्द्रित रही संवाद गर्नेछौ। सम्झना गराउँ, रेडियो कार्यक्रम लहर न्यायमा पहुँचमा गएको साता प्रस्तुत 7 अंकमा हामीले न्यायको निम्ति पालिका स्तरमा रहेको एउटा महत्वपूर्ण निकाय न्यायिक समितिको भूमिकाको विषयमा प्रदेश दुईका न्यायिक समिति पदाधिकारी र कानून व्यवसायीको कुराकानी सुन्यौं। यो कुराकानी सुनिसकेपछि हामीलाई सुदूरपश्चिम प्रदेश बाजुरा बुढी गंगा नगरपालिकाबाट पवित कुमारजीले आफ्नो कुरा रेकर्ड गराउनु भएको छ।
जिल्ला बुढी गंगा नगरपालिका वार्ड नम्बर 8 पवित कुमार बोलिरहेको छु। न्यायको पहुँच कार्यक्रम मलाई असाध्यै मनपर्छ। यसमा बताएका जुन न्याय प्रक्रिया र कानुनी गतिविधि साथै यस्ता गतिविधिहरूबारे दुर्गम बस्तीहरूमा पनि अझ जानकारी गराएकोमा म आभारी हुनुहुन्छ। धन्यवाद
पवित कुमारजी। कार्यक्रम न्यायमा पहुँचको बारेमा महत्वपूर्ण प्रतिक्रिया एवं सुझाव दिनु भएकोमा धन्यवाद। तपाईँले सल्लाह दिनुभए जस्तै दुर्गम ग्रामीण बस्तीका नागरिकलाई न्याय र कानूनका बारेमा जानकारी गराउने नै हाम्रो उद्देश्य हो। कार्यक्रम नियमित रूपमा सुन्दै र सहभागी हुँदै गर्नुहोला। अनि श्रोता, तपाईँ पनि कार्यक्रम न्यायमा पहुँच सुनेर आफ्ना सल्लाह सुझाव दिन वा कार्यक्रमका बारेमा केही भन्न चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा तपाईँको पैसा नलाग्ने टोल फ्री IVR नम्बरको बारेमा जानकारी दिनेछौ। त्यसमा रेकर्ड गराउन सक्नुहुन्छ। अब भने रेडियो कार्यक्रम लहर न्यायमा पहुँचको आजको अंकतिर लागौं। आजको 8 अंकमा हामी छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचारका बारेमा संवाद गर्नेछौ। खण्डभित्र आज छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचारका बारेमा समुदाय कतिको जानकार छन्। सुदूरपश्चिम प्रदेश डडेलधुरा आसपासका नागरिकको प्रतिनिधिमूलक विचार सुन्नेछौ।
दलितहरूलाई छुन नदिने, घरमा बस्न नदिने, टाढाबाट खानेकुराहरू पनि दिने, यस्तो चलन अझ पनि हाम्रो गाउँ घरतिर रहँदै आएको छ।
यो चाहिँ अछुतता मानव र भगवान प्रतिको अपराध हो, यो चाहिँ गर्नु हुँदैन। हाम्रो वेद पुराण उपनिषद्मा काहीँ पनि अछुत भन्ने लेख्या छैन।
युगौंदेखि नेपाली समाजको एउटा कलंकको रूपमा विद्यमान छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचार सम्बन्धी व्यवस्थाहरू र यो बारेमा आम नागरिकलाई जानकारी गराउन न्यायमा पहुँच आयोगको प्रयासका बारेमा सर्वोच्च अदालतका सह रजिस्ट्रार श्री लाल पौडेलसँगको कुराकानी पनि सुन्नेछौ।
छुवाछुत तथा भेदभाव विरुद्धको कानून पनि हामीले बनाइसकेका छौँ। यस्ता घटनाहरू जहाँ घट्छन्, जहाँ छुवाछुत जन्य क्रियाकलापहरू घटिसकेपछि त एउटा अपराधको दायरामा आउँछ।
साथमा अन्य जानकारी मूलक सामग्री सुनाउनेछौ। आउनुहोस्, अबको करिब आधा घण्टा हामी सँगसँगै रहौं। उपयुक्त निकाय मार्फत न्याय खोज्न र प्राप्त गर्न सकिने अवस्था नै न्यायमा पहुँच हो। न्यायमा पहुँचका निम्ति आफ्नो हक अधिकारको बारेमा जानकार हुने र आफूलाई अन्याय पर्दा न्यायको खोजी गर्न सक्ने क्षमता हरेक नागरिकमा हुन आवश्यक छ। त्यसै गरी न्याय प्रदान गर्ने निकायको सक्षमता, प्रभावकारिता लगायत न्यायको खोजी र प्राप्ति गर्ने सन्दर्भमा उपयुक्त वातावरणको सुनिश्चितता र प्रयोग नै न्यायमा पहुँच हो। यही न्यायमा पहुँचलाई सहज बनाउने उद्देश्यले सर्वोच्च अदालतमा न्यायमा पहुँच आयोग नामको एउटा महत्वपूर्ण संयन्त्र छ, जसले न्यायको खोजी गर्न नसक्ने बहिष्करणमा परेका वर्गका व्यक्तिहरूको न्यायसम्मको पहुँचलाई सहज बनाउनका लागि समन्वय र सहजीकरणको काम गर्दछ। के हो त न्यायमा पहुँच आयोग? अनि पछाडि पारिएका वर्गलाई न्यायमा पहुँच बढाउन यस आयोगबाट भइरहेका पहल प्रयासहरू के कस्ता छन्? बताउँदै हुनुहुन्छ सर्वोच्च अदालतका सह रजिस्ट्रार श्री लाल पौडेल।
वास्तवमा न्याय भनेको चाहिँ जनताको एउटा नैसर्गिक अधिकार हो। न्याय पाउने कुराले सुशासनको भनौ, राज्यको दायित्वको विषय भनौ, त्यो सबै हिसाबले चाहिँ न्यायमा अधिकार राख्ने कुरा आम जनताको राइटको कुरा हो। जो चाहिँ व्यक्तिले न्याय पाउनु पर्ने हो, ती व्यक्तिहरूले न्याय पाउन सकुन् र न्याय पाउने खालको परिस्थिति निर्माण गर्न सकौं, त्यसका लागि चाहिने संरचनागत, कानुनी र प्रक्रियागत सुधारहरू गर्न सकौं र त्यो जुन वर्ग न्यायबाट विमुख छ त्यो वर्गसम्म न्यायमा पहुँचको अवस्थालाई चाहिँ सिर्जना गर्न सकौं भन्ने अभिप्रायले न्यायमा पहुँच आयोगको स्थापना सर्वोच्च अदालत अन्तर्गत 2072 सालमा गरियो। न्यायमा पहुँच आयोगको अध्यक्ष सम्मान्य प्रधान न्यायाधीशजी हुनुहुन्छ र सो अन्तर्गत विभिन्न निकायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू त्यहाँ रहनुहुन्छ र यसको सदस्य सचिव चाहिँ सर्वोच्च अदालतको रजिस्ट्रारले गर्नुहुन्छ। न्यायमा पहुँच आयोगको आवश्यकता चाहिँ वास्तवमा अब लक्षित वर्ग भनेर हामीले हेर्दा महिला, विपन्न, असहाय, असक्षम वर्गहरू र त्यो समुदायका चाहिँ व्यक्तिहरूलाई हामीले एउटा लक्षित वर्गको रूपमा चाहिँ राखेका छौँ र त्यस्तो लक्षित वर्गलाई न्यायमा सहज रूपमा पहुँच पुगोस् भन्ने हिसाबले चाहिँ हामीले न्यायमा पहुँच आयोगको आवश्यकता महसुस गरेर सर्वोच्च अदालतले न्यायमा पहुँच आयोगको स्थापना चाहिँ गरेको हो। न्यायमा पहुँच आयोगको आफ्नो उद्देश्य, आफ्नो क्षेत्र, आफ्नो चाहिँ कार्यदिशा छ र त्यो बमोजिमको क्रियाकलापहरू के हुन सक्छन् त भनेर यसले आफ्नो एउटा वार्षिक कार्ययोजना चाहिँ बनाउने गरेको छ। न्यायमा पहुँच सुनिश्चित गर्नका लागि अदालती काम कारवाहीको ढङ्गबाट हामीले हाम्रा कानुनहरूमा कानुनी सुधारका प्रयासहरू गरेका छौँ, प्रक्रियागत सुधारका कुराहरू गरेका छौँ। जसले चाहिँ न्याय खोजिरहेको छ तर त्यो न्याय कहाँबाट पाइन्छ भन्ने सम्बद्ध चाहिँ निकायमा उहाँहरूले आफ्नो एउटा चाहिँ पहुँच राख्न सकिराख्नु भएको छैन, त्यो वर्गसम्म हामीले एउटा सचेतना अभिवृद्धि गर्ने, उहाँहरूलाई चाहिँ त्यो हिसाबले सुसूचित गर्ने खालको अभियान हाम्रो कार्ययोजनामा चाहिँ छ र समग्र रूपमा न्यायमा पहुँच अभिवृद्धिका लागि सिङ्गो सरकार, निकायहरू, सङ्घीय सरकार, प्रदेश सरकार, अब अहिले स्थानीय सरकार, सबै सरकारका चाहिँ निकायहरू यसमा त्यो हिसाबमा चासो राख्नुपर्ने, त्यो खालको चाहिँ नीति, योजना, कार्यक्रम, कानुनमा उहाँहरूको पनि एउटा प्रतिबद्धता, उहाँहरूको पनि एक खालको सक्रियता जरुरी छ र यसका लागि न्यायमा पहुँच आयोगले ती सबै सम्बद्ध निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने खालको कार्ययोजना पनि हामीसँग छ।
भर्खरै हामीले न्यायमा पहुँच आयोगका बारेमा सर्वोच्च अदालतका सह रजिस्ट्रार श्रीलाल पौडेलका कुरा सुन्यौं। उहाँ न्यायमा पहुँच आयोग वार्षिक कार्य योजना कार्यान्वयन समितिका सदस्य सचिव पनि हुनुहुन्छ। न्यायमा पहुँच आयोगले एकातिर सेवाग्राहीको पक्षमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, थुनुवा एवं कैदी, असमर्थ, असहाय असक्षम तथा विपन्न नागरिक तथा फौजदारी मुद्दामा परेका महिलाहरूको अधिकार र कानूनी उपचारका व्यवस्थाहरूको बारेमा आम नागरिकलाई जानकारी गराउने काम गर्दै आइरहेको छ भने अर्कोतिर सेवा प्रदायक निकाय केन्द्रित विभिन्न क्रियाकलापहरू पनि गर्दै आइरहेको छ। यिनै विभिन्न क्रियाकलापहरू मध्ये एक छुवाछुत तथा भेदभाव विरुद्ध पनि विभिन्न अधिकार एवं कानूनी उपचारका प्रावधानहरू छन्, जुन प्रावधानका बारेमा आम नागरिकलाई सुसूचित गराउने काम न्यायमा पहुँच आयोगले गर्दै आएको छ। कसरी गर्दैछ त त्यो काम? अनि छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं कानूनी उपचारमा के कस्ता व्यवस्थाहरू छन्? यो विषयमा सर्वोच्च अदालतका सह रजिस्ट्रार श्रीलाल पौडेलसँगको कुराकानी लिएर हामी एकैछिनमा फेरि पनि आउने नै छौ। त्योभन्दा पहिले तपाईँ हाम्रा गाउँ बस्तीमा हिजो आज छुवाछुतको नाममा छोइछिटो भेदभाव गर्ने घटनाहरू कत्तिको हुने गरेका छन् त सुनौ। सुदूरपश्चिम प्रदेश डडेलधुरा आसपासका केही नागरिकका प्रतिनिधिमूलक अनुभव।
मेरो नाम रामशरण रोका, डडेलधुरा। बाहिर रूपमा त हेर्दा त अब त्यति खासै देखिँदैन र आन्तरिक रूपमा अझै पनि यो मान्छेको कानुन बने पनि नियम बने पनि नियत बनेको छैन। अझै पनि भित्रभित्र चाहिँ मान्छेहरूले त्यो कहिले काहीँ सामूहिक कार्यक्रमहरूमा पनि त्यस्तो अब आवाज चाहिँ गर्न सकिनेछ। अब ठ्याक्कै देख्दै चाहिँ यस्तो छुनु हुँदैन भन्ने चाहिँ अहिले अलिक केही कम भएको अवस्था छ, तर सदरमुकाममा त्यस्तो भए पनि गाउँठाउँमा त अझै पनि अलि ज्वरो गाडेकै अवस्था छ। भर्खरै एक दुई वर्ष अगाडि हाम्रो यो शिवरात्रिको बेला स्याउलेको शिव मन्दिरमा एकजना त्यहाँका पुजारीले चाहिँ हाम्रो यहीँकै स्थानीय एकजना दलितको अग्रज मान्छेलाई मन्दिरमा प्रवेश गर्न नदिएर उहाँहरूलाई पछि हामीले निवेदन दिएपछि उहाँलाई चाहिँ जिल्ला प्रहरी कार्यालयमा बोलाएर उहाँले चाहिँ माफी माग्नसम्मको भएको थियो। त्योभन्दा अरू त केही भएन। एकचोटि चाहिँ अब हाम्रो नजिकैको एउटा होटलमा हाम्रो एकजना बुढो मान्छेलाई त्यस्तो बिहेभ देखाइएको थियो र पछि उहाँहरूको मुद्दा समेत चल्दा पनि त्यो मुद्दा पनि उहाँहरूले अब आफ्नै पक्षमा त्यसलाई चाहिँ अब होइन यो भएको होइन भन्ने तरिकाले उहाँहरूले त्यस्तो बनाएको भेटिएको छ। मेलमिलापमै यस्ता घटनाहरूलाई चाहिँ दामधुम गरेको अवस्था हामीले पाएका छौँ।
मेरो नाम सिर्जना आइडी हो। अझै मेरो गाउँपालिका एउटा नम्बर 4 डडेन्द्र। हाम्रो गाउँ घरतिर त अझ सधैँ त्यो स्वच्छ सम्बन्धी अब जस्तो धारामा गए पनि दलितहरूलाई छुन नदिने, घरमा बस्न नदिने, टाढाबाट खानेकुराहरू पनि दिने, यस्तो चलन अझ पनि हाम्रो गाउँ घरतिर रहँदै आएको छ। केही पनि उजुरी पनि गर्नुहुन्न, केही पनि भन्नुहुन्न।
म फुरन महता, गनेपदुरा गाउँपालिका, वडा नम्बर 1, 80 ग्राम। भेदभाव त भइरहेको छ तर पहिलेको जस्तो अब छैन। अब दलितलाई छोएपछि अब घरभित्र जाँदा छोइ छिटो हालेर मात्र भित्र लग्छन्, त्यो अवस्था अहिले छैन। तर परम्परादेखि नै चलिआएको कृति दलितलाई आफ्नो भित्र नलग्न दिने अनि आफ्नो खानेकुराहरू छुन नदिने जस्ता चलनहरू चाहिँ यहाँ गाउँतिर देखिरहेको छ। छुवाछुत त भन्ने कुरो त यो त अन्धविश्वास जस्तो लाग्छ मलाई, होइन। दण्ड सजाय यो हेपे अनुसार 3-5 वर्ष जेल सजाय र 30,000 जरिवानासम्म भन्ने थाहा छ।
मेरो नाम ईश्वरी बोहरा, अझै मेरो गाउँपालिका। छुवाछुत अब दलितलाई छुन नदिने, गोठ वा गोठरी सुत्ने भइरहेको हुन्छ।
मेरो नाम दिलबहादुर, अनपा 1 तडीबाट। छुवाछुत भेदभाव भयो, पहिला जति खास देखिन्न, तै पनि अब कहीँ कतै देखिराखेका छौँ। त्यस्तै पुरानो संस्कृतिमा पनि केही, हाम्रो हिन्दू धर्ममा पनि केही टुटीहरू छन् होइन, तिनीहरूलाई सच्याउँदै गयो भने ठिकै छ। अनि छुवाछुत भनेको के होइन, सरसफाइ रहँदा ठिकै हो कि राम्रो हुन्छ।
मेरो नाम कर्णबहादुर चन्द, घर सलेना बैतडी। अहिले त छैन, उहिले उहिले थियो। यो चाहिँ अछुतता मानव र भगवान प्रतिको अपराध हो, यो चाहिँ गर्नु हुँदैन। हाम्रो वेद पुराण उपनिषद्मा काहीँ पनि अछुत भन्ने लेख्या छैन। पहिले चाहिँ छोडो हाल्ने चलन थियो, पानी फिट्ने, विष्णु विष्णु भन्ने चलन थियो, अहिले टोटली चाहिँ नेग्लेक्ट गरिसकेका छ। अब फ्याटो फुट्टो 1-2 जना कोही बुढापाका होला, केही मान्छे पनि छ, उनीहरूलाई पनि सम्झाए बुझाएर यो कुरा चाहिँ रूढिवादी हो, यो रूढिवादी कुरालाई हामीले चाहिँ नकार्नु पर्छ भन्ने धारणा हाम्रो कन्सेप्ट। कानुन 3,000 रुपियाँ सजाय, 3 महिनाको जेल पनि छ अहिले त्यस्तो भेदभाव गरेको खण्डमा, त्यो छ। अहिले त हाम्रो छाउपडीलाई पनि निरस्त गर्ने हिसाबले आजै नै हामी मिटिङमा बस्यौँ र हाम्रो वेद पुराण उपनिषद्मा काहीँ पनि यो छुवाछुत र छाउपडी भन्ने शब्द नै छैन। यत्र नारेषु पूजन्ते रमन्ते तत्र देवता, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताहरूको वास हुन्छ भनेको छ। नारीको सम्मान गर्नुपर्छ, नारी प्रकृति हो, हामी पुरुष चाहिँ प्रत्यय हो, प्रकृति र प्रत्ययको चाहिँ अन्योन्याश्रित सम्बन्ध हुन्छ।
पुष्पा विष्ट हो, डडेलधुरा। अहिले त छैन, पहिले पहिले हुन्थ्यो, दलित भनेर हेपिन्थ्यो, अहिले त्यस्तो भन्न पाइँदैन। मैले थाहा पाए अनुसार 3-5 वर्ष जेल सजाय छ।
हरिदम भट्ट, बैतडी। 2-4 साल पहिला चाहिँ त्यस्तो हुन्थ्यो, अहिले अब अलिकति मोडर्न भइसक्यो भनौँ। पहिलाको तुलनामा पहिला हेर्दाखेरि चाहिँ हामी स्कुलहरू जाँदाखेरि पनि, स्कुलबाट आउँदाखेरि गाईको गौत राख्ने चलन थियो, हामीलाई छर्केर मात्रै भित्र जान मिल्थ्यो होइन, छाउपडीमा पनि छोयो भने होइन हाम्रो देवता रिसाउँछ यस्तो गर्छ भनेर त्यस्तो चलन थियो, अन्धविश्वास थियो भनौँ। अहिले चाहिँ त्यो छैन, अलिकति हटिरहेछ, सबै हट्यो भन्न त मिलेन, अलिअलि हट्दै गइरहेछ अहिले। अनि बाहिरभित्र जस्तो छाउपडी भएको महिलाहरूले पनि गोठमा सुत्ने चलन थियो, त्यो भित्र सुत्न थालिहाले।
आफ्नो गाउँ बस्तीमा छुवाछुतको नाममा हुने गरेका छोइछिटो भेदभाव गर्ने घटनाहरूका बारेमा बताउनु भएकोमा सुदूरपश्चिम प्रदेश डडेलधुरा आसपासका यी प्रतिनिधि आम नागरिक प्रति आभारी छौं।
यस बेला हामी रेडियो कार्यक्रम न्यायमा पहुँच सुनिरहेका छौँ। रेडियो कार्यक्रम न्यायमा पहुँच र यसको परिपूरक नाटक श्रृङ्खला न्यायको खोजी, न्याय र कानून बुझ्न र यस सम्बन्धी सेवा प्राप्त गर्नका लागि उपयोगी रेडियो कार्यक्रम लहरहरू हुन्।
कार्यक्रम न्यायमा पहुँचमा आज हामी छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचारका बारेमा छलफल गरिरहेका छौं। छुवाछुत तथा भेदभाव विरुद्ध पनि विभिन्न अधिकार एवं कानूनी उपचारका प्रावधानहरू छन्, जुन प्रावधानका बारेमा आम नागरिकलाई सुसूचित गराउने काम न्यायमा पहुँच आयोगले गर्दै आएको छ। छुवाछुत तथा भेदभाव पीड़ित नागरिकका लागि के कस्ता अधिकार एवं कानूनी उपचारका प्रावधान छन् त, अनि छुवाछुत भेदभाव पीड़ितले न्यायका लागि कसरी पहल गर्न सक्छन् त, अब सुनौ सर्वोच्च अदालतका सह रजिस्ट्रार श्रीलाल पौडेलसँग सहकर्मी उपेन्द्रले गर्नुभएको यो कुराकानी।
कस्तो कस्तो किसिमको छुवाछुत र भेदभाव हाम्रो समाजमा विद्यमान छ अथवा कानूनले त्यसलाई कसरी दर्शाएको छ?
जाति भेदभाव तथा छुवाछुत कसुर र सजाय 2068 हामी कहाँ छ, मुलुकी अपराध संहिता 2074 हामीसँग छ, मुलुकी फौजदारी कार्यविधि संहिता जसले त्यो खालको प्रक्रियामा कसरी जाने त भन्ने खालको चाहिँ विधि र चाहिँ प्रक्रिया तय गरेको छ, र यी खालका कानुनी संरचनाहरूको पृष्ठभूमिमा विभिन्न खालका राइट्सहरू कानुनी रूपमा स्थापित छन्। जस्तो उदाहरणका लागि हामी भन्न सक्छौँ, छुवाछुत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक नियन्त्रण वा प्रतिबन्ध लगाउने खालको कामलाई छुवाछुत तथा भेदभाव विरुद्धको अपराध मानेको छ कानुनले। त्यति मात्र होइन, व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान र समारोहबाट निष्कासित गर्ने खालको चाहिँ क्रियाकलापलाई पनि यो खालको अपराधमा चाहिँ समेटेको छ। सामाजिक बहिष्कार गर्ने, कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा त्यस्तो कुनै असैनु खालको चाहिँ व्यवहार गर्ने खालका चाहिँ क्रियाकलापलाई पनि अपराधको रूपमा चाहिँ स्वीकार गरेको छ कानुनले। सार्वजनिक समारोह आयोजना गर्ने वा सार्वजनिक रूपमा आयोजना हुने कुनै कार्य गर्नबाट वञ्चित गर्ने खालका चाहिँ क्रियाकलापहरूलाई पनि, र यस्ता खालका क्रियाकलापहरूमा भड्काउने, उक्साउने, दुरुत्साहन गर्ने खालका चाहिँ क्रियाकलापहरू पनि यो खालको चाहिँ अपराधमा पर्दछन्। र कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गर्ने, कुनै धार्मिक मठ मन्दिरमा जान प्रवेश चाहिँ गर्ने कुराबाट चाहिँ रोक्ने, छोइछिटोको हिसाबले जुन एउटा हामी उच्च जात हौ भन्ने खालको हिसाबमा त्यस्तो व्यक्तिसँग त्यो खालको चाहिँ निकृष्ट व्यवहार गर्ने खालका कुराहरू पनि चाहिँ एउटा अपराधजन्य चाहिँ क्रियाकलापको रूपमा कानुनले व्यवस्था चाहिँ गरेको छ। र यस्तो खालको व्यवहार गर्न नपाइने, अब जात जातिको हिसाबले बहिष्कृत गर्ने, घरमा प्रवेश गर्न नदिने, गाउँबाट निकाला गर्ने, सार्वजनिक चाहिँ ठाउँमा कसैले छोएको चाहिँ कसैले चाहिँ खाना खान्न, कसैले छोएको म चाहिँ पानी पिउँदिन भन्ने खालको कुरा कसैले गर्यो भने त्यो वास्तवमा छुवाछुत तथा भेदभाव विरुद्धको चाहिँ कसुर मानिन्छ। र कुनै एउटा सार्वजनिक धारामा, पँधेरामा, कुवामा गएर त्यहाँ कुनै एउटा जाति विशेषका लागि त्यहाँ निषेध गर्ने, त्यो जाति विशेषका लागि त्यहाँको पानी चलाउनका लागि रोक्ने खालको जुन क्रियाकलाप हुन्छ त्यो क्रियाकलाप पनि चाहिँ एउटा छुवाछुत तथा भेदभाव विरुद्धको कसुर मानिन्छ। र यस्तो खालको कसुर हाम्रो समाजमा परम्पराको रूपमा चाहिँ विगतमा चल्दै आयो र जुन कुरा वास्तवमा मानवीयता विरुद्ध हो, र हामीले अब अहिले त्यो खालको चाहिँ कसरी व्यवहारलाई, त्यो खालको क्रियाकलापलाई हामीले निषेध गर्ने हिसाबमा कानुनी व्यवस्था चाहिँ भएको छ। संविधानले पनि यो कुरालाई बडा कठोरतापूर्वक यस्तो खालको व्यवहारलाई निषेध गरेको छ। छुवाछुत तथा भेदभाव विरुद्धको कानुन पनि हामीले बनाइसकेका छौँ र त्यो कानुनले पनि यस्तो खालको क्रियाकलापलाई एकदम अपराधजन्य क्रियाकलापको रूपमा स्वीकार गरे।
अर्को पनि हामी कहाँ पक्ष छ, विधवा बाँझो, त्यसै गरी महिनावारी रजस्वला, यो बारेमा पनि कानुन संविधान के बोल्छ?
कानुनले ठ्याक्कै चाहिँ जस्तो भनौँ न, अब एउटा त्यो महिनावारी आदि इत्यादिको हिसाबले सुन नहुने आदि इत्यादि भन्ने हिसाबले शाब्दिक चाहिँ व्याख्या गरिएको नभए तापनि त्यो व्यवहार पनि वास्तवमा एउटा छुवाछुत विरुद्धकै व्यवहार बन्न सक्छ। कुनै विधवा भएको कारणले कुनै पनि चाहिँ कसैले महिलालाई कुनै पनि मन्दिरमा चाहिँ प्रवेशमा रोक लगाउने, कुनै एउटा धार्मिक सांस्कृतिक कार्यमा वञ्चित गर्ने खालका चाहिँ क्रियाकलापहरू पनि हामीले यता कता सुन्दै आएका छौँ। यस्ता खालका क्रियाकलापहरू पनि कानुनका दृष्टिले वर्जित छन् र कानुनका दृष्टिले त्यस्ता खालका क्रियाकलापहरूलाई मान्यता दिएको चाहिँ छैन,
विभेदको मारमा परेका छन्। उनीहरूको अधिकार के हो?
संविधानले एउटा मौलिक हकको रूपमा उनीहरूको अधिकारलाई सुरक्षित गरेको छ। ती विषयसँग सम्बन्धित विभिन्न विशिष्टीकृत कानुनहरू बनेका छन्, जुन कानुनको ऐनामा त्यस्ता खालका व्यक्तिहरूका अधिकारहरूलाई सुनिश्चित गरिएको छ। तिनीहरूको अधिकार के हो भने, आफूलाई जुन एउटा विभेद छ, जुन खालको अन्याय छ, जुन खालको चाहिँ भेदभाव छ, त्यो भेदभाव भेदभावबाट उन्मुक्ति पाउने अधिकार उनीहरूलाई सुरक्षित छ। त्यो भेदभाव जन्य क्रियाकलाप भएको कारणबाट जो चाहिँ त्यो अपराधमा संलग्न हुन्छन् उनीहरूलाई दण्डित गराउने खालको अधिकार उनीहरूलाई सुरक्षित छ। त्यस्तो खालको क्रियाकलापबाट उनीहरू प्रताडित रहेछन् भने त्यो खालको पीडालाई चाहिँ कुनै क्षतिपूर्तिको माध्यमद्वारा हलुका गराउन सकिने खालको हिसाबमा क्षतिपूर्तिको अधिकार पनि उनीहरूलाई छ। र जुन खालको अधिकार उनीहरूलाई कानूनले व्यवस्था गरेको छ त्यो खालको अधिकार उनीहरूले प्राप्त गरिरहेका छैनन्। र त्यसका लागि कुनै एउटा अवरोधक चाहिँ तत्त्वको रूपमा कुनै एउटा वर्ग, कुनै एउटा समुदाय, कुनै एउटा जाति लागेको छ भने त्यसका विरुद्धमा उनीहरूले चाहिँ आफूले कुनै एउटा चाहिँ न्यायिक निकायमा, स्थानीय निकायमा, प्रहरी प्रशासनका अगाडि, अदालतका सामु उनीहरूले आफूले आफ्नो एउटा न्याय प्राप्तिको हक उनीहरूले राख्छन्। यस्तै खालका वर्गलाई त्यो खालको एउटा विभेदबाट उन्मुक्ति दिलाउनका लागि न्यायमा पहुँचको अधिकार एउटा महत्वपूर्ण माध्यम, एउटा अस्त्रको रूपमा हामीले अहिले बुझ्दै आएका छौँ।
यस्तो छुवाछुत र भेदभावको कसुरमा सामान्यत सजाय कस्तो हुने व्यवस्था छ?
अब त्यो कसुरको मात्रा हेरेर त्यो कसुरका आधारमा कैद तोकिने र त्यही चाहिँ कसुरको चाहिँ गम्भीरताका आधारमा जरिवाना निर्धारण हुने र त्यो कसुरबाट पर्न गएको पीडाको आधारमा क्षतिपूर्ति निर्धारण हुने खालको कानुनी व्यवस्था हामी कहाँ छ।
आधुनिक संविधान आएको 4 वर्ष भयो, पहुँच आयोग भएको पनि 4 वर्ष भयो,
हजुर,
मुलुकी संहिता जारी भएको 10 दिन पुग्यो, संविधान दिवसको वार्षिकी पनि भर्खर मनायौँ, कार्यान्वयनमा सन्तोष गर्ने ठाउँ चाहिँ कहाँ हो?
पर्याप्त चाहिँ रूपमा चाहिँ हामीले एउटा संस्थागत सुधारका कुरा, कानुनी सुधारका कुरा, प्रक्रियागत सुधारका कुरा, आचरण र व्यवहारगत सुधारका कुराहरूमा हामीले प्रयासहरू अभ्यासहरू गर्दै आइरहेका छौँ। यसबाट हामी आगामी दिनमा पनि त्यो हिसाबले चाहिँ केही नतिजाहरू सकारात्मक ढङ्गले चाहिँ आउनेछन् भन्ने खालको कुरामा आशावादी र विश्वास लिनुपर्ने खालको चाहिँ अवस्था छ। त्यस अर्थमा पनि हामी सचेत छौँ, न्यायमा पहुँच आयोग पनि सचेत छ र आम रूपमा चाहिँ त्यसको सम्बद्ध संस्थाहरू यसका सचेत हुनुपर्छ भन्ने लाग्छ मलाई। र अब हामी आगामी दिनमा जुन हिसाबले चाहिँ संविधानले त्यो खालको न्यायमा पहुँचको अवस्थालाई प्रतिबिम्बित गर्दैछ, जुन रूपमा न्यायमा पहुँच आयोगको स्थापना भएर यसले आफ्नो उद्देश्यलाई हासिल गर्ने दिशामा आफूले आफ्नो खालको प्रतिबद्धता जाहेर गरेको छ र योसँग हातेमालो गर्ने खालका विभिन्न खालका चाहिँ सरकारवाला निकायहरू छन्, सरकारको निकायहरू छन्, ती सबै निकायहरूको चाहिँ एउटा समन्वय सहकार्यबाट अगाडि बढ्नुपर्छ र त्यो खालको चाहिँ संरचनागत कानुनी व्यवस्थाहरूलाई कार्यान्वयन गर्ने दिशामा सबैको प्रतिबद्धता आउनुपर्छ। आम जनसमुदाय जो हामीले लक्षित वर्गको रूपमा लिइरहेका छौँ त्यो वर्गको अधिकारको स्थापनासँग जोडेर हेर्नुपर्छ र त्यो आगामी दिनमा कार्यान्वयनको पाटोलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्छ भन्ने लाग्छ मलाई।
त्यसै छुवाछुत र भेदभावको कुरो पीडित कहाँ जाने?
यस्ता घटनाहरू जहाँ घट्छन् छुवाछुत जन्य क्रियाकलापहरू घटिसकेपछि त्यो एउटा अपराधको दायरामा आउँछ र अपराधीलाई दण्डित गर्ने खालको जुन एउटा विधि र प्रक्रिया कानूनले तय गरेको छ त्यो विधि र प्रक्रियाकै हिसाबले अगाडि बढ्नुपर्छ। फौजदारी चाहिँ एउटा मुद्दाको दायराबाटै अगाडि बढाउनुपर्छ। त्यो खालको क्रियाकलापबाट जो चाहिँ वर्ग, जो समुदाय, जो व्यक्ति पीडित हुनुहुन्छ र उहाँहरूले सबभन्दा पहिला आफू पीडामा परेको बेहोरा त हामीले सबभन्दा पहिला प्रहरीलाई नै जानकारी गराउनु पर्ने हुन्छ र प्रहरीलाई जानकारी गराइसकेपछि प्रहरीले त्यो खालको चाहिँ विषयलाई गम्भीरतापूर्वक अनुसन्धानको दायरामा ल्याउनुपर्छ। आफू पीडित भएको चाहिँ बेहोरा सिधै प्रहरी कहाँ चाहिँ जाने खालको पहुँच उहाँसँग नहुन नि सक्छ। त्यसका लागि उहाँले विभिन्न खालका सामाजिक सङ्घ संस्थाहरू गुहार्न सक्नुहुन्छ, स्थानीय सरकारका संयन्त्रहरू उहाँले प्रयोग गर्न सक्नुहुन्छ, जनप्रतिनिधिहरूको उहाँहरूले सहयोग लिन सक्नुहुन्छ। त्यो खालको चाहिँ भूमिका र चाहिँ सहयोगका लागि स्थापना भएका विभिन्न खालका अभियानहरूसँग उहाँहरूको एकीबद्धता चाहिँ रहन सक्छ र त्यो अपराध भइसकेको अवस्थामा त्यसको कानुनी दायराबाट निराकरण गर्ने खालको चाहिँ अभियानको प्रारम्भ भने प्रहरीबाट नै हुन्छ। जहाँसम्म स्थानीय निकायको चाहिँ आफ्नो भूमिकाको कुरा मैले भने कि उहाँहरूले एउटा दबावको, जागरणको, सचेतनाको त्यो हिसाबमा चाहिँ निर्मूल पार्ने खालको चाहिँ अभियानमा उहाँहरूको भूमिका निसन्देह प्रभावकारी हुन्छ।
पीडामा परेकाहरूले यस्तो अवस्थामा कानुनी सहायता कसरी प्राप्त गर्न सक्छन्?
अदालतमा न्यायमा पहुँचलाई अभिवृद्धि गर्ने सन्दर्भमा अदालतमा परिरहेका पर्ने खालका मुद्दाहरूको सन्दर्भमा हामीले वैतनिक कानुन व्यवसायको प्रबन्ध गरेका छौँ। वैतनिक कानुन व्यवसायको माध्यमद्वारा कुनै पनि मुद्दाको लिखत तयार गर्ने कुरादेखि लिएर त्यसको बहस पैरवी सम्मका कुराहरूमा हामीले निशुल्क रूपमा त्यस्ता पीडितहरूका लागि हामीले त्यो खालको चाहिँ सुविधा उपलब्ध गराइदिन सक्छौँ। पुलिस प्रशासन त्यहाँ जाने कुराका लागि उहाँहरूलाई चाहिँ त्यो खालको साथ सहयोग चाहिएला, त्यसका लागि जो कानुनी सहायताका लागि विभिन्न हिसाबले चाहिँ क्रियाशील हुनुहुन्छ उहाँहरू मार्फत पनि उहाँहरूले त्यस्तो खालको सहयोग लिन सक्नुहुन्छ। र जति पनि कानुन व्यवसायीहरू हुनुहुन्छ हामी कहाँ, ती सबै कानुन व्यवसायीहरूले मैले त्यस्तो खालको वर्ग जो असहाय छन्, जो विपन्न छन्, जो चाहिँ महिला हुन् या हरेक हिसाबले न्यायमा पहुँचको चाहिँ अवस्थाबाट वञ्चित छन्, त्यस्ता खालका चाहिँ समुदायका लागि स्वैच्छिक रूपमा निशुल्क कानुनी सेवा प्रदान गर्ने खालका जति पनि कानुन व्यवसायहरूले आफ्नो एउटा घोषणा गर्नुभएको हुन्छ त्यस्तो खालको कानुन व्यवसायको माध्यमबाट पनि पीडित वर्गले आफूले चाहिँ एउटा न्यायको प्राप्तिका लागि सहयोग लिन सक्छ।
छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचार सम्बन्धी कानुनी व्यवस्थाहरू यसको कार्यान्वयनका निम्ति न्यायमा पहुँच आयोगले गरिरहेको सचेतनामूलक अभियानका बारेमा महत्वपूर्ण जानकारी दिनुभएकोमा सर्वोच्च अदालतका सह रजिस्ट्रार श्रीलाल पौडेलप्रति हाम्रो कृतज्ञता।
यस बेला हामी रेडियो कार्यक्रम न्यायमा पहुँच सुनिरहेका छौँ। रेडियो कार्यक्रम न्यायमा पहुँच र यसको परिपूरक नाटक श्रृङ्खला न्यायको खोजी न्याय र कानुन बुझ्न र यस सम्बन्धी सेवा प्राप्त गर्नका लागि उपयोगी रेडियो कार्यक्रम लहरहरू हुन्।
न्याय खोज्ने व्यक्तिलाई सहज माध्यमबाट न्याय दिने ठाउँसम्म पुग्ने बाटो देखाउने उद्देश्यले सुरु गरिएको यो रेडियो कार्यक्रम न्यायमा पहुँचको आजको यस 8 अङ्कमा हामीले छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचारका बारेमा समुदाय कत्तिको जानकार छन् भन्ने बारेमा सुदूरपश्चिम प्रदेश डडेलधुरा आसपासका आम नागरिकका प्रतिनिधिमूलक विचार अनि छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार एवं उपचार सम्बन्धी व्यवस्थाहरू र यो बारेमा आम नागरिकलाई जानकारी गराउन न्यायमा पहुँच आयोगको प्रयासका बारेमा सर्वोच्च अदालतका सह रजिस्ट्रार श्रीलाल पौडेलसँगको कुराकानी पनि सुन्यौं। रेडियो कार्यक्रम न्यायमा पहुँच लहरको आजको यस 8 अङ्क तपाईँलाई कस्तो लाग्यो हामीलाई भन्नुहोस् है।
रेडियो कार्यक्रम न्यायमा पहुँच र नाटक श्रृङ्खला न्यायको खोजीका बारेमा तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि न्यायसँग जोडिएका तपाईँका कुनै पनि अनुभव छन् भने हामीलाई तपाईँको पैसा नपर्ने टोल फ्री आइभीआर नम्बरमा फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। फोन गर्ने नम्बर हो एनटिसीबाट 1660100456 र एनसेलबाट 9801170000। यी नम्बरहरूमा फोन गर्दा तपाईँको कुनै पैसा पर्दैन। फोन गर्ने नम्बर फेरि एकपटक एनटिसीबाट 1660100456 र एनसेलबाट 9801170000।
कार्यक्रम न्यायमा पहुँचबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साताको 9 अङ्कमा महिलाको पारिवारिक तथा सम्पत्ति सम्बन्धी अधिकारका बारेमा छलफल गर्न आजकै समयमा आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि सहकर्मीहरू उपेन्द्र, पवन, यशोदा अनि प्राविधिक सहयोगी दिनेशसँगै म माया पनि बिदा हुन्छु। नमस्ते।